SBS Radio.
र श्रोताबिन लाखौँ अस्ट्रेलियाली घरधनीहरूलाई असर पार्ने कदम चाल्दै वेस्टप्याक ब्याङ्कद्वारा केही दिन अगाडि आफ्नो होम लोनको ब्याजदरलाई 0.14% बढाउने भनी घोषणा गरेको थियो. सेप्टेम्बर 19 लागू हुने उक्त नयाँ ब्याजदर ब्याङ्कका हाल रहेका र नयाँ ग्राहकहरू सबैमाथि लागू हुने पनि बताइएको छ. अस्ट्रेलियाली रिजर्भ ब्याङ्कद्वारा सन् 2016 लागू गरिएको 1.50% ब्याजदरमा कुनै बदलाव नगरिएको समयमा वेस्टप्याकको उक्त कदम आएको हो. उक्त वृद्धिको मतलब ऋण लिएकै घरमा बस्ने ग्राहकहरूको दर 5.38% पुग्नेछ भने लगानीको रूपमा खरिद गरिएका भवनहरूका लागि ग्राहकहरूले 5.93% दरले ऋण तिर्नुपर्नेछ. यसरी देशका 4 प्रमुख ब्याङ्कहरूमध्ये सबैभन्दा पहिला ब्याजदर बढाउने वेस्टप्याकको निर्णयपछि कमनवेल्थ, एएनजेड र नेसनल अस्ट्रेलिया ब्याङ्क एनएबीले पनि त्यस्तै कदम चाल्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ. तर प्रधानमन्त्री स्कट मोरिसनले चाहिँ ऋण बढाउने ब्याङ्कका ग्राहकहरूले आफ्नै ब्याङ्क फेर्ने बारे पनि सोच्नुपर्ने बताएका छन्.
But if you don't like what Westpac's done, go to another bank, because competition is the key to a more competitive and a stronger and more accountable banking system.
80% अस्ट्रेलियालीहरूले आफ्नो ऋण 4 प्रमुख ब्याङ्कहरूसँग लिएको भन्ने बताइँदा ब्याजदर बढाउने वेस्टप्याकको कदमपछि आफ्नो ब्याङ्क फेर्ने जस्तो कदम चाल्न ग्राहकहरू कतिको इच्छुक होलान् त. केहीले एसबिएसलाई यसो बताएका थिए. र श्रोताबिन्दु लगायतका विषयबारे कुरा गर्न प्रत्येक महिनाको पहिलो आइतबार अन्तर्गत आर्थिक सल्लाहकार विश्वास भट्टराई अहिले हाम्रो साथमा हुनुहुन्छ. विश्वासजी नमस्ते र स्वागत छ एसपिएसको नेपाली कार्यक्रममा.
नमस्कार रिजस्जी.
अब अघि नै भनाइहरू सुनिहाल्नुभयो प्रधानमन्त्रीको भनाइ, आफ्नो ब्याङ्कसँग खुसी हुनुहुन्न भने ब्याङ्क फेर्नुहोस् भनेर एकदमै कडा सन्देश दिएका छन्. तर अब केहीले चाहिँ अब ब्याङ्क फेर्न त्यस्तो सजिलो नहुने भन्ने खालको कुरा पनि व्यक्त गरेका छन् है. सबभन्दा पहिला त अब जुन वेस्टप्याकले इन्ट्रेस्ट रेट बढाउने डिसिजन गर्यो होइन, अरू अब 3 प्रमुख ब्याङ्कहरूले बढाउने सम्भावना कतिको बढेको छ त अब वेस्टप्याकको कदमको साथ भनौँ न.
यसमा अब एक दुईवटा कुराहरू छ है. जहाँ फर्स्टली चाहिँ म के भन्छु भने, अस्ति पनि हामीले भनेको थियौँ, जहाँसम्म रिजर्भ ब्याङ्कको अघि तपाईँले क्यास रेटको नि कुरा गर्नुभयो, अहिलेको मार्केटको फन्डामेन्टल्स हेर्दाखेरि चाहिँ सायद रिजर्भ ब्याङ्कले 1 वर्षभन्दा पनि बढी इन्ट्रेस्ट रेट बढाउला जस्तो देखिँदैन. यो स्टेबिलिटी चाहिँ कम हुन्छ. तर अहिले हामीले फर्स्टली प्रेसर के देखिरहेको छ भने, जुन यो ब्याङ्कहरूले जहाँबाट बरो गर्छ, सर्ट टर्म क्यास मार्केट चाहिँ अलिकति सिग्निफिकेन्टली चेन्जेस हुँदैछ. 0.25-0.3 मार्जिन चेन्जेस छ. त्यसले गर्दा ब्याङ्कहरूले त्यो कस्ट एब्जर्ब गर्दाखेरि कतिसम्म एब्जर्ब गर्छ भन्ने कुराको क्वेसन मार्क आउँछ. अस्ति भर्खर तपाईँले भन्नुभयो वेस्टप्याकले बढायो, अब मोस्ट लाइकली अरूले पनि बढाउँछ होला. तर सायद अब यो कहिले बढाउँछ भन्ने कुरा चाहिँ उनीहरूको सर्ट टर्म फन्डिङ कहिलेसम्मको छ र कहिलेदेखि एक्चुअली इम्प्याक्ट पर्छ त्यसमा फरक पर्ने कुरा हो. तर सुनर लेटर सबै ब्याङ्कले बढाउँछ, अलिअलि बढाइहाल्छ एउटा सर्टेन पोइन्टमा गएर. अब कसैको सर्ट टर्म रोलर नेक्स्ट मन्थ हुन्छ भने कसैको 1 महिना पछाडि 0 चाँडो होला भन्ने कुरा मात्रै हो. तर जेनरली अस्ट्रेलियाको प्राय 85% फन्डिङ चाहिँ सर्ट टर्म मार्केटबाटै आउने हुने हुनाले यो चाहिँ प्राय सबै इन्स्टिट्युसनलाई सुनर अर लेटर इम्प्याक्ट चाहिँ डेफिनेटली पर्छ. अब अहिले रोयल कमिसनदेखि सबै भएर ब्याङ्कको नेगेटिभ पब्लिसिटी भएर पनि ब्याङ्कहरूले धेरै बेरदेखि यो एब्जर्ब गर्दै आएको, तर कति हदसम्म एब्जर्ब गर्छ भन्ने क्वेसन हो. तर जहाँसम्म लाग्छ विथइन 2 मन्थ्समा चाहिँ प्राय हामीले यो अलिकति बढी अरूहरूले पनि पुस गरेको देख्छौँ होला जस्तो लाग्छ.
अब केही त्यही आर्थिक विज्ञहरूको भनाइ चाहिँ कस्तो आइरहेको छ भने, अब अस्ट्रेलियामा घरहरूको भाउ घटेको हुनसक्ने सम्भावना रहँदा यसरी अब ब्याजदर पनि बढ्नु, घरको भाउ पनि घट्नु, त्यस्तो अवस्थामा स्थितिलाई अझ बिगार्न सक्ने स्थिति सृजना हुनसक्ने भन्ने खालको भनाइहरू पनि आइरहेका छन् होइन. कस्तो छ, कतिको सम्भावना छ त्यसबारे तपाईँलाई कस्तो लाग्छ?
हेर्नुहोस्, अब त्यो अलिअलि चाहिँ सिग्निफिकेन्टली प्रेसर हुन्छ होइन. स्पेसली जो अलिक घर 1 वर्ष 1.5 वर्ष 2 वर्षमा किन्नु भएको छ उहाँहरूले चाहिँ त्यस्तो इम्प्याक्ट उहाँलाई फिल भयो होला. जस्तै भनौँ न, फर इक्जाम्पल मैले किनेको गार्डन, तर घर भन्ने कुरा फन्डामेन्टली लङ टर्म इन्भेस्टमेन्ट हो, तपाईँले 1 वर्ष 1.5 वर्षमा बेच्ने कुरा होइन. त्यही भएर यो सर्ट टर्मले चाहिँ त्यति खास इम्प्याक्ट पर्छ जस्तो मलाई लाग्दैन होइन. अब इन्ट्रेस्ट रेट डेफिनेटली अलिकति घरको भाउ झरेर इन्ट्रेस्ट रेट बढी, सप्लाई एन्ड डिमान्डको कुरा हो, त्यो अलिअलि मार्केट फ्लक्चुएसन हुन्छ. हेर्नुहोस् होइन, इन अ वे घरको भाउ घटेको र इन्ट्रेस्ट बढेको त ठिकै हो नि. तपाईँको रिपेमेन्ट उस्तै उस्तै हुने, घरको भाउ पनि बढ्यो, इन्ट्रेस्ट पनि बढ्यो भने चाहिँ प्रब्लम गाह्रो हुन्छ होला बरु होइन. त्यही भएर अहिलेको मार्केटमा चाहिँ प्रब्लम फर्स्ट टाइम बायरलाई यदि घरको पैसा घटेको र इन्ट्रेस्ट रेट बढेकोमा चाहिँ त्यति इफेक्ट नहोला है. अब यो सबै मार्केट फन्डामेन्टल हो हेर्नुहोस् होइन, त्यो अलिअलि चाहिँ इन्ट्रेस्ट रेट चाहिँ डेफिनेटली बढ्छ होला, तर घरको जहाँसम्म घरको कुरा गर्नुभएको छ घरको क्रम चाहिँ यही नै हुन्छ होला, तुरन्तै मार्केट पिकअप गरिहाल्ने लक्ष्य देख्दैन हामीले।
कतिको कतिको सम्भावना छ अब 90s समयमा 9-10% इन्ट्रेस्ट रेट भए जस्तो पनि स्थिति दोहोरिन सक्ने भन्ने खालको कुरा आउँदाखेरि कतिको सम्भावना छ त्यस्तो चाहिँ हुनलाई भनौँ।
हेर्नुहोस् अहिले पनि मैले भने जहाँसम्म रिजर्भ ब्याङ्कको हिसाबले हामीले हेरेका छौँ एक डेढ वर्षमा हामीले इन्ट्रेस्ट बढ्ला जस्तो देखिँदैन, अनि अहिलेको हिसाबले रिजर्भ ब्याङ्कको एक डेढ वर्षमा क्यास रेट चाहिँ 1.5% बस्ने हुनाले ब्याङ्कको कस्ट चाहिँ सिग्निफिकेन्टली त्यस्तो बढ्दैन होला। यो हुन त फरेन बोरिङको कुरा हो कति कतिसम्म बढ्छ भन्ने कुरा, तर त्यसरी हामीले ब्याङ्क त्यसरी ड्रास्टिकली बढ्ला जस्तो लाग्दैन, प्रोब्ली यो वर्ष हामीले हेरेको 0.2-0.25 रेन्जमा मात्रै हुन्छ होला, त्योभन्दा बढी त्यस्तो विधि सिग्निफिकेन्ट चेन्जेस अहिलेकोबाट देख्दैनौँ। नेक्स्ट इयर पनि अलिकति मात्रै फरक पर्छ एज लङ एज रिजर्भ ब्याङ्कको क्यास रेट अस्ट्रेलियाको इक्रिमी सिग्निफिकेन्टली पिक नगएसम्म, अब त्यो 9-8 भने चाहिँ आई थिङ्क सिग्निफिकेन्टली हाइयर हो। पहिलाको मोर्गेज सानो हुँदाखेरि धेरै मान्छेले एब्जर्ब गर्न सक्थ्यो, अब अहिलेको प्रायः सबैको मोर्गेज बढी भएको क्रममा 8-9% भने चाहिँ अब फेरि त्यसले हुन्छ, त्यो भने चाहिँ धेरैको एसेट डिस्पोजेबल गर्ने कन्डिसनै आउँछ होला। त्यहाँसम्म त पुग्न त धेरै नै उयो त्यो चाहिँ अहिले कल गर्नै मिल्दैन, भेरी डिस्टेन्ट फेरि
हजुर। श्रोता पनि तपाईँ हुनुहुन्छ आर्थिक सल्लाहकार विश्वास भट्टराईसँगको हाम्रो कुराकानी, र यदि तपाईँ पनि प्रश्न सोध्न चाहनुहुन्छ भने हाम्रो एसएमएस नम्बर हो 0429996263, 0429996263, अथवा फेसबुक र ट्विटरमा @SBS नेपालीमा पनि तपाईँले हामीलाई प्रश्न पठाउन सक्नुहुनेछ। र विश्वजी अब एकचोटि अरू प्रश्नमा जानुभन्दा अगाडि अघि नै प्रधानमन्त्रीले भने चाहिँ अब आफ्नो ब्याङ्कसँग चित्त बुझाएको छैन भने ब्याङ्क सर्नु भनेर जुन भनेका थिए होइन, तर एक्चुली कतिको सजिलो छ त भनौँ न यसरी ब्याङ्क सर्नलाई, आफ्नो ब्याङ्कमा गयो कुरा गऱ्यो होइन म राम्रो डिल पाएन भनेर भन्दाखेरि ब्याङ्कले नो भन्यो भने कतिको सजिलो छ ब्याङ्क सर्नलाई?
हेर्नुहोस् ब्याङ्क सर्दाखेरि 2-4 कुराहरू एकदम बुझ्नुपर्छ है, तर म चाहिँ के भन्छु, तपाईँ कुनै पनि इन्स्टिट्युसनमा हुनुहुन्छ भने पहिला त्यही इन्स्टिट्युसनमा जानुहोस्, तपाईँको लास्ट 1-2 इयर्सको जुन पास्ट हिस्ट्रीहरूले गर्दाखेरि तपाईँलाई त्यो फ्युचर प्रब्लम आएकोमा त्यो ब्याङ्कले तपाईँलाई बेनिफिट दिने बढी चान्सेस हुने हुनाले हत्त ब्याङ्क छोड्ने मात्र नजानुहोस्। यदि त्यहाँबाट तपाईँले भनेको जस्तो रेट पाउनुहुन्छ हुन्न, यदि अरूले बेटर अफर गरेको छ तपाईँलाई सिग्निफिकेन्टली इन्ट्रेस्ट रेटमा डिफरेन्स हुन्छ भने डेफिनेटली अप्सन हेर्नुहोस् होइन, मार्केटमा सप राउन्ड गर्नुपर्छ, हेर्नुहोस् तपाईँलाई कहाँ राम्रो छ। अल्सो रिपेमेन्टहरू हेर्दाखेरि चाहिँ तपाईँले फर्स्ट थिङ के पनि हेर्नुपर्छ भन्दाखेरि एक्चुअल डलर पर डलर भ्यालु रिपेमेन्ट हेर्नु, भनेको जस्तो भने जस्तै कुनै इन्स्टिट्युसनमा तपाईँ 30 वर्ष बसिसक्नु भएको छ अरे, 30 इयर्सको मोर्गेज लिनुहुन्छ, जेनरली तपाईँले 4 वर्ष सिद्धाउनु भयो भने तपाईँको 26 इयरको मोर्गेज बाँकी हुन्छ, तर कहिलेकाहीँ तपाईँले रिफाइनेन्स गर्दाखेरि तपाईँ फेरि ब्याक टु 30 इयर्समा गएर पनि रिपेमेन्ट कम्बा हुनसक्छ। त्यही भएर त्यो हिसाबले चाहिँ नजानुहोस्, किनभने तपाईँले खालि लोनको टर्म स्ट्रेस गएर मात्रै रिपेमेन्ट डिफरेन्स भयो हो। जहाँ जाँदा पनि के अनुसार गर्नुहोस् भन्दाखेरि, ल मलाई मेरो जति वर्षको लोन छ त्यति नै वर्षको लोन राख्दाखेरि मेरो रिपेमेन्ट कति हुन्छ भनेर हेर्दाखेरि तपाईँको इन्ट्रेस्टको एक्चुअल डिफरेन्स पाउँछ। अब जो साथीभाइहरू हुनुहुन्छ उहाँ एक डेढ वर्षमा घर किनेकोलाई चाहिँ सायद त्यो लग्जरी छैन होला, किनभने उहाँको घरको भ्यालुमा इक्विटी भनेको तपाईँको घरको भ्यालु माइनस द लोन एमाउन्ट, त्यो इनफ नभयो भने मोर्गेज इन्सुरेन्स जस्तो वान अफ कस्टहरू हुने हुनाले उहाँहरूले चाहिँ त्यति सर्दाखेरिको बेनिफिट देख्नुहुन्न। उहाँहरूले चाहिँ आफ्नै फाइनेन्सियल इन्स्टिट्युसन जहाँ छ त्यही नेगोसिएट गर्दा राम्रो हुन्छ। तर डेफिनेटली मैले पहिला पनि भने रेट मात्रै एउटा कुरा होइन, तपाईँले बेटर प्रोडक्टदेखि लिएर तपाईँको फ्युचर स्ट्राटेजी पनि अनलाइन गर्ने हिसाबले सप एराउन्ड गरेर तपाईँलाई कुनै थिङले बेनिफिट हुन्छ भने आई थिङ्क इट्स अ गुड स्ट्राटेजी।
अनि अर्को सुन्नुमा आएको चाहिँ अब एक वर्ष अगाडि किन्दाखेरि जुन अब अफोर्डेबिलिटी त्यो उसमा भनौँ न मान्छेहरूले अफोर्ड गर्न सक्थ्यो भने अहिले चाहिँ अब ब्याङ्कहरूले कडा गरायो भएर त्यही अमाउन्ट अफोर्ड गर्न नसक्ने पनि देखिन सक्ने भनाइहरू आएका छन्, कतिको सम्भावना?
हजुर यो अब एउटा कुरा त तपाईँले भने जस्तो अभियसली लेन्डिङ क्राइटेरिया माइक्रो प्रुडेन्सियल मेजर आएको झन्डै हाम्रो 1 इयर जस्तो भयो, त्यसले गर्दा सिग्निफिकेन्टली बोरिङ पावर फरक परेको छ। सेकेन्ड थिङ के पनि हुनसक्छ भन्दाखेरि हामीहरूले नै भनौँ न कतिले घर 1-1.5 वर्षमा किन्यौँ, त्यसपछि हाम्रो गाडीको लोड कारको लोडहरू पनि थपेर पनि अफोर्डेबिलिटी नभए हुनसक्छ होइन। अब थर्ड एस्पेक्टले के पनि होला भन्दाखेरि हाम्रो फाइनेन्सियल या इन्कम सिनारी चेन्ज भयो होला, हो त्यस्तो भएको खण्डमा चाहिँ होस् हाम्रो धेरैको लोन पहिला त्यही लोनको एमाउन्ट अफोर्ड गर्न सक्ने तर अहिलेको सर्भिसिङमा चाहिँ अफोर्ड गर्न नसक्ने हुन्छ, हो त्यसले गर्दाखेरि रिफाइनेन्स गरेर चाहिँ आइडियल कन्डिसन नहुने पनि हुनसक्छ। उहाँहरूले चाहिँ प्रब्ली आफ्नै इन्स्टिट्युसनमा गएर नेगोसिएट गरेर कम्पेरिजन, जस्तै मलाई अर्को राइटिङमा पाउनुहुन्छ भने अझ राम्रो, कसैले राइटिङमा दिन्छ भने द्याट्स अ बेस्ट बार्गेनिङ टुल, तर होइन भने तपाईँले भर्बल्ली पनि मेरो यतिसम्मको रेट मैले पाइरहेको छु भनेर यसो रेड सिटी जस्तो वेबसाइटमा गएर तपाईँले सप एराउन्ड पनि गर्नुहुन्छ। रेड सिटी भनेको तपाईँको कम्पेरिजन वेबसाइट हो, त्यहाँ गएर एउटा कम्पेरिटिभ रेट ल्याएर तपाईँले आफ्नो इन्स्टिट्युसनलाई गर्दाखेरि प्राय इन्स्टिट्युसनहरूले त्यसलाई अनर गरेर या बेटर रेट गर्न सक्छ। इट्स अलवेज अ गुड ट्राई होइन, किनभने तपाईँको भनौँ न 0.3-0.4 भने पनि वर्षमा $3,000 to $4,000 सेभिङ्स हो भने तपाईँको 10-15 मिनट्सले त्यो हुन्छ भने आई थिङ्क इट्स अ वर्थ ट्राई.
हजुर, अब प्रश्नहरूतर्फ लाग्यो. एउटा अब रेगुलरली नआउने प्रश्न अब कार लोनबारे आएको छ है. यसो एकजना सोध्नु भएको छ, कार लोन अब त्यो गाडी बेच्ने कम्पनीबाटै लोन लिँदा राम्रो कि ब्याङ्कबाट लिँदा राम्रो भनेर उहाँले सोध्नु भएको छ. के छ यसबारे?
यस्तो हुन्छ, कार लोन चाहिँ अलिकति कम्प्लिकेटेड विषय छ. हेर्दाखेरि त्यस्तो जस्तै नोभेटेड फी, लिज एन्ड लिज पर्चेज, हायर पर्चेज, त्यसपछि आएर स्याटल मोर्गेज भन्ने हुन्छ. त्यही भएर एक्चुली तपाईँले कस्तो कार लोन लिन खोज्नुभयो त्यो अनुसार हुन्छ. प्रायः हामीले है, त्यही भएर म जेनरल आइडिया दिन्छु. प्रायः डिलरहरू घडी फाइनेन्सिङ धेरै स्ट्रङ देखिन्छ सर्ट एन एस्पेक्टमा, किनभने डिलर फाइनेन्सिङ चाहिँ तपाईँको यदि कति भेन्डर भने मतलब गाडी कम्पनीहरूले पनि गरेकोमा हामीले जस्तै 1%, 2% रेटहरू पनि देखिरहेछौँ. द्याट्स अ गुड बाई होइन. अब इनफ्याक्ट के कार लोनमा चाहिँ तपाईँले हेर्नुपर्ने कुरा के हो भन्दाखेरि तपाईँको एक्चुअल रिपेमेन्ट कति हुन्छ मन्थली बेसिसमा है, अनि त्यसपछि रेट र फिज. किनभने कसैले रेट कम दिए पनि यसमा फिज बढी हुनसक्छ, यो अदर कसैको चाहिँ रेट बढी तर फिज कम हुन्छ. त्यही भएर एक्चुली हेर्नु पर्यो तपाईँहरूले मन्थली रिपेमेन्ट कति हुन्छ अनि रेट कति हो.
अनि त्यसमा के ब्याङ्कहरूमा नि फरक पर्छ कि पर्दैन, कस्तो छ?
जेनरली ब्याङ्कहरूमा पनि रेट चाहिँ ब्याङ्कहरूको प्रि धेरै डिफरेन्स हुँदैन. तर हामीले के देखाएको छ, तपाईँले डाइरेक्टली ब्याङ्कमा जाँदाखेरि चाहिँ प्रोबब्ली है जेनरल आइडियामा मस्टली प्रोब्ली एक्सपेन्सिभ हुनसक्छ इन्ट्रेस्टको मात्रै कम्पोनेन्ट हेर्दाखेरि चाहिँ, तर फिज मिनिमल हुन्छ है. अब डिलरमा चाहिँ अदर वे अराउन्ड हुनसक्छ. हेर्नुहोस्, डिलरमा हामीले भन्छौँ एउटै इन्स्टिट्युसनबाट एउटै डिलरबाट हामीले जस्तै 6-7% भ्यारिएसन पार्छौँ इन्ट्रेस्टमा. अनि डिलरको जुन रेट हुन्छ द्याट्स अ नेगोसिएटेबल रेट हो है. त्यसमा तपाईँले लक गर्नु हुन, तपाईँले नेगोसिएट गर्न सक्नुहुन्छ डिलरको रेटमा.
तर अब त्यही अब उहाँको प्रश्न चाहिँ फाइदाको हिसाबले चाहिँ त्यही अब पर्टिकुलर उसमा त भन्न मिल्दैन, तर हुन्छ नि डिल त्यही अघि
हजुर फाइदाको हिसाबले यदि उहाँले सबभन्दा राम्रो आफूले रिसर्च गरेर नम्बर्स राखेर रिपेमेन्टै हिसाब गरेर एउटा स्प्रेडसिट जस्तो बनाएर 3-4 ठाउँमा कम्पेरिजन गरेर राख्ने नै बेस्ट अप्सन हो.
अनि अन्त्यमा अब एकचोटि सुपरनेसनको प्रश्न पनि हालिहाल्छु है. सुपरनेसन उहाँ चाहिँ के सोध्नु भएको छ भने जुन अब इन्भेस्टमेन्ट सुपरनेसन लगानी गर्न आफूले पनि गर्न मिल्ने भन्ने खालको त्यो भनाउँदाखेरि त्यो सेल्फ म्यानेज त्यो कसरी गर्ने भनेर उहाँले सोध्नु भएको छ होइन. त्यो के छ सोल्युसन?
सेल्फ म्यानेज सुपर फन्ड भने चाहिँ म नर्सल हो, यो चाहिँ एकदम जेनरल एडभाइस हो है. मैले चाहिँ खालि एउटा नर्सलमा खास के हो भनेर मात्रै भन्न खोजेको हो. बेसिकली तपाईँको जुन सुपर एन्युएसन फन्ड हुन्छ त्यो चाहिँ जेनरली तपाईँ हामी सबैले काम गरेको अस्ट्रेलियामा हामीले 9.25% हाम्रो सुपर एन्युएसन एकुमुलेटर बस्छ. त्यो भनेको चाहिँ हाम्रो रिटायरमेन्ट सेभिङ हो. अब अभियसली बाई डिफल्ट चाहिँ कुनै एउटा सुपर एन्युएसन कम्पनीले म्यानेज गरे हुन्छ. सेल्फ म्यानेज सुपर फन्ड भनेको सिम्पली त्यो पैसा तपाईँले आफैले म्यानेज गरेर तपाईँ आफू ट्रस्टी भने या म्यानेजर जस्तो किसिमले त्यो पैसालाई आफूले युज गर्ने. अब त्यसले तपाईँलाई आफैले युज गर्ने भने मतलब तपाईँको या त तपाईँले सेयरमा लगानी गर्नुहुन्छ या प्रपर्टीमा लगानी गर्नुहुन्छ, तपाईँले आफैले म्यानेज गर्ने मात्रै हो. त्यो पैसाको कुनै पनि कम्पोनेन्ट तपाईँले आफ्नो बेनिफिटको लागि गर्न पाउँदैन. तपाईँको सुपर एन्युएसनको बेनिफिटको लागि काम गर्छ. यो प्रोसेसमा तपाईँ सेल्फ म्यानेज सुपर फन्डमा जानुपर्दा धेरै कुराहरूको सोच्नुपर्छ. पहिलो कुरा कस्ट, तपाईँको कस्ट चाहिँ सेटअपदेखि लिएर म्यानेजमेन्ट कस्ट हाई हुनसक्छ. सेकेन्ड थिङमा तपाईँको इन्भेस्टमेन्ट स्ट्राटेजी हो, तपाईँहरू अब के हिसाबले पैसा राख्ने हो, तपाईँ क्यास कम्पोनेन्ट राख्नुहुन्छ कि अब प्रपर्टी किन्ने भए त्यही अनुसारको रिस्क हुन्छ, सेयरमा तपाईँको त्यही अनुसारको रिस्क हुन्छ होइन. त्यो हुन्छ. अनि त्यसपछि तपाईँको अर्को सबभन्दा ठुलो कम्पोनेन्ट इन्सुरेन्सको हुन्छ. प्रायः सेल्फ म्यानेज सुपर फन्डमा इन्सुरेन्स बिल्ट इन हुन्छ. तपाईँले त्यहाँबाट निकालेर आफैले गर्दाखेरि तपाईँ आउट अफ पकेट सुपर एन्युएसन हाल्नुपर्ने पनि हुनसक्छ. त्यही भएर यो कुरा चाहिँ तपाईँले इट्स नट अ लाइट हार्टेड म्याटर. एकचोटि बसेर आफ्नो फाइनेन्सियल एडभाइजरसँगको राम्रोसँग एडभाइस लिँदाखेरि बेटर हुन्छ. किन एकचोटि तपाईँले रोल ओभर गएपछि फेरि कमब्याक गरेर गाह्रो हुन्छ कि सुपर सेल्फ म्यानेज सुपर फन्ड नै रिजर्भ गर्नुपर्ने हुन्छ. कस्टदेखि लिएर सबै टाइमको कुरा आउँछ त्यहाँ. त्यही भएर यो कुरा चाहिँ एकचोटि बरु आफ्नो फाइनेन्सियल एडभाइजर या दोज एकाउन्टेन्ट्स जोसँग चाहिँ सेल्फ म्यानेज सुपर फन्डको एडभाइस दिने लाइसेन्स छ उहाँहरूसँग बसेर गएर एकदम थरोली चाहिँ एकदम डिटेलमै जानुपर्ने कुरा हो.
हजुर विश्वासजी, थ्याङ्क यू भेरी मच. अर्को महिना फेरि कुरा गरौँला. आजलाई चाहिँ अब धेरै धेरै धन्यवाद.
धन्यवाद ऋजसजी.
Want to hear more stories like this? Subscribe to our regular podcasts on iTunes.